दूतावासको नियमित हामी नेपाली मूलका मानिसहरूलाई दिनुपर्ने सेवा राहदानी अनि त्यस पछाडि अधिकृत वारेसनामा प्रमाणित र अरू कन्सुलर फङ्सनहरू नियमित रूपमै चलिरहेकै छ। हाम्रो बढ्दो जनसङ्ख्या सँगसँगै थोरै हामीलाई स्टाफको कमी भए तापनि हामीले अहिलेसम्म त्यसलाई धानेर चलाइराखेकै छौँ। त्यसका साथसाथै अब यहाँ विदेशीहरूलाई दिने भिसाहरू भयो, त्यस पछाडि अरू इन्भेस्टमेन्ट सम्बन्धी अपर्च्युनिटीहरूको बारेमा दिने जानकारी भयो, टुरिज्म प्रमोसनको त्यस्तो कामहरू पनि हामीले गरिरहेकै छौँ।
अब त्यो भिसा सम्बन्धी कुरा गर्नुभन्दा अगाडि अब नयाँ एम्बेसडरको नियुक्ति बारे त अब नेपाली समाचारहरूमा नै हामीले सुन्दै आएका छौँ होइन। अब नियुक्ति नहुन्जेल अब तपाईँको रिस्पोन्सिबिलिटीको हिसाबले तपाईँले के सबै त्यो राजदूतकै काम त्यस्तो गर्नुपर्ने हुन्छ कि कस्तो हुन्छ?
हजुर, थोरै अब नियुक्तिको हिसाबले चाहिँ सर्वाधिकार सम्पन्न राजदूत भनेरै नेपाल सरकारले पठाउँछ, त्यस कारणले बढी अधिकार यहाँ डिल गर्नको लागि यहाँको सरकारसँग डिल गर्नको लागि राजदूतको हुन्छ। तर पनि अब हामी पनि हाम्रो लेभलबाट कार्यवाहक राजदूतको हैसियतले नेपाल सरकारको सम्पूर्ण गर्नुपर्ने प्रतिनिधित्व लगाएका कार्यहरू हामी गर्छौँ।
अनि यो नेपाल फेस्टिभलमा दूतावासको पनि सहयोग रहेको छ होइन, प्रत्येक वर्ष गर्नु गऱ्यो भने झन् राम्रो होला भन्ने त तपाईँले सोच्नु भएको छ कि कस्तो छ?
हजुर, प्रत्येक वर्ष यसको फ्रिक्वेन्सी बढाउँदै लाने कुरामा राम्रो अवश्यै हो, तर कस्टको हिसाबले र इफेक्टिभनेसको हिसाबले नि सोच्नुपर्छ। त्यो हिसाबले दुई वर्षमा गरिरहेकै ठिक छ, तर यसलाई अझ विविध र आकर्षक बनाउन के गर्नपर्छ भन्ने बारेमा पनि बरु यसको थोरै मोडालिटीहरू पनि अरू परिवर्तन गरेर अझ आकर्षक, अझ मोर इम्प्रेसिभ, मोर पार्टिसिपेटिभ टु दि फरेन कम्युनिटी त्यो बनाउन सक्यो भने अझ राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
अब यसमै अब अस्ट्रेलियनहरूलाई यस्तो फेस्टिभलले एट्र्याक्ट गरेर नेपाल जान प्रोत्साहित गर्ने खालको कतिको इफेक्टिभ होला त यस्तो फेस्टिभल तपाईँको विचारमा?
यो त अवश्य नै यहाँ जो पहिलेदेखि नेपाल गइराख्नुभएका मान्छेहरू हुनुहुन्छ उहाँहरू स्वतः आकर्षित भएर आउनुहुन्छ। नेपाल एकचोटि गइसकेको मान्छे अवश्य नै फेरि नेपाल जान चाहेको मैले भेटेको छु धेरैजना। त्योभन्दा बाहेक नयाँ पनि हामीले प्रचार प्रसार अझ गर्न सक्यौँ भनेदेखि नेपालको पहिचान सबभन्दा पहिले चिनिसकिन्छ, चिनिसकेपछि अनि त्यस पछाडि त्यसप्रति आफ्नो इन्ट्रेस्ट जागृत हुन्छ, इन्ट्रेस्ट जागृत भएपछि भ्रमण बढ्छ। त्यस कारणले यो एउटा प्रमोसनल एक्टिभिटिज जस्तो हो जसले नेपाल र नेपाली समाजलाई, नेपालको कला संस्कृतिलाई चिनाउँछ, त्यस पछाडि यसले पर्यटन अभिवृद्धिमा अवश्य पनि सहयोग गर्छ।
अब अन्त्यमा अब यहाँ हाम्रो श्रोताहरूले सुन्दाखेरि जहिले पनि एमएससीमा फोन किन उठ्दैन भनेर प्रश्न आउँछ है, त्यसको लास्ट एकचोटि अब हामीलाई जवाब दिइहाल्नु।
ए हजुर, त्यो चाहिँ एम्बेसीमा फोन एकदमै उठ्छ, बिजी भयो भने चाहिँ थाहा छैन, नत्र भने म आदरणीय अहिले सुनिराख्नुभएका दर्शकहरूलाई म भन्न चाहन्छु तपाईँहरूले तुरुन्तै गर्नुभयो हुन्छ। हाम्रो तिन कल पहिलो हामीले भोइस मेसेजिङ सिस्टम राखेको छौँ, त्यसबाटै धेरै जानकारी हुन्छ। त्यस पछाडि थप जानकारी लिनु पऱ्यो भने अपरेटरलाई तपाईँले कल गरिसकेपछि अपरेटरले तिन कलमा उठाएन भने त्यो कल चाहिँ सबै स्टाफहरूको प्रत्येक टेबलमा बज्न पुग्छ र कसै न कसैले रेस्पोन्स गरिहाल्छ। त्यस कारणले त्यो स्थिति अहिले छैन, विश्वस्त हुनुभयो हुन्छ, प्रयासै गरेर हेर्नुभयो हुन्छ।
अनि अब पासपोर्टको चाङ चाहिँ कतिको कम भएको छ, कस्तो छ?
यो राम्रो प्रश्न हो। पासपोर्टको चाङ कम भएकै कारणले वास्तवमा फोन उठाउन सकेका हौँ, अहिले हामीले यसरी दाबीसाथ फोन उठ्छ भनेको हो। पासपोर्टको धेरै कम भएको छ अहिले प्रेसर, किनभने एमआरपी बनाउनु पर्नेहरूले बनाइ नै सक्नुभयो लगभग। अब जसलाई अर्जेन्ट ट्राभल गर्नु छ उहाँहरूले चाहिँ अब त्यो पुरानो हस्तलिखित पासपोर्ट बोकिराख्नु भएको छ भने त्यो चाहिँ ट्राभल डकुमेन्ट भन्ने अर्को हामीले दूतावासले दिने कागजले मात्र नेपाल यात्रा गर्न सक्नुहुन्छ। त्यो मान्छेहरू त्यहीँ तुरुन्तै आएर सिडनीसम्मबाट त भ्याउनु भएको छ, त्योभन्दा परको मान्छेहरूले चाहिँ पोस्टबाट पठाएको कागजहरू बाट पनि हामीले जारी गरिदिएर पठाइदिने गरेका छौँ, र त्यसले गर्दाखेरि दूतावासको अहिले पासपोर्ट सम्बन्धी चाप चाहिँ कम भएको छ।
धेरै धेरै धन्यवाद।
धन्यवाद।